से दिलवाएगी तुमको जन्नत नमाज।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलात वस्सलाम अला सय्यिदिल मुरसलीन अम्मा बाद फाऊदु बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह
अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह
वाला आलिका व अस्हाबिका या हबीब अल्लाह
वाला आलिका व अस्हाबिका या हबीब अल्लाह
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह
अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह
वाला आलिका व अस्हाबिका या नूर अल्लाह
वाला आलिका व अस्हाबिका या नूर अल्लाह।
प्यारे प्यारे बच्चों और किड्स मदनी चैनल के नाज़रीन, एक बार फिर हम आपको अपने प्रोग्राम आए नमाज सीखे में खुशामदीद कहते हैं। हम इस प्रोग्राम में बहुत अच्छी अच्छी मालूमात सीखते हैं, वुज़ू के मुतालिक, अजान के मुतालिक और नमाज के मुतालिक। आज भी एक नए टॉपिक के साथ हाजिर हैं। इससे पहले कि अपने टॉपिक पर बात करें, दुरूद शरीफ की फजीलत सुनते हैं। हमारे प्यारे प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, जिसने मुझ पर एक मरतबा दुरूद पाक पढ़ा, अल्लाह पाक उस पर 10 रहमतें नाजिल फरमाता है।
जी गुफरान भाई, क्या टॉपिक लेकर आए हैं आज?
आज हमारा टॉपिक है वुजू तोड़ने वाली चीजें।
अच्छा, वुजू तोड़ने वाली चीजें, ठीक है। ये जो आपने ये जो 7 चीजें लिखी हुई हैं, इसका मतलब है कि ये वुजू को तोड़ने वाली हैं।
जी
ठीक है। और ये आगे क्या लिखा है, मुस्तमल पानी?
इंशाल्लाह हम आज मुस्तमल पानी की डिटेल और उसके मसले भी हम बच्चों को सिखाएंगे।
वेरी गुड, बहुत अच्छी बात है माशाल्लाह। तो मतलब 2 बातें हैं, वुजू तोड़ने वाली चीजें हैं और मुस्तमल पानी है, ठीक है। माशाल्लाह आप वुजू की सीक्वेंस लेकर चल रहे हैं ना। वुजू को बहुत डिटेल में बयान किया है और वुजू में क्या काम करने जरूरी है, वुजू में क्या काम करना अच्छा नहीं है, वुजू में क्या काम करना सुन्नत है, वुजू में क्या काम करने मुस्तहब है। तो ये बहुत डिटेल में आपके साथ डिस्कस किया है और अब जा रहे हैं वुजू तोड़ने वाली चीज़ों को बयान करने के लिए। तो आपने गौर से तवज्जो के साथ सुनना है, आपके साथ वो बातें भी डिस्कस करेंगे जिनसे वुजू टूट जाता है, और साथ में ये बता रहे हैं कि आपको कोई मुस्तमल पानी का मसला भी समझाना है। तो आपने बड़े गौर के साथ, बड़ी तवज्जो के साथ और बहुत ही ज़्यादा गौर से आपने इस प्रोग्राम को देखना है, और हो सके तो अपने पास कॉपी और कलम रख लें, डायरी और कलम रख लें, उन बातों को नोट करते जाएं जो बातें आपको बताई जा रही हैं। अगर हो सके तो ये जो बोर्ड है, ये आपको नज़र आ रहा है, इस बोर्ड की पिक्चर अपने पास ले लिया करें, तो इसका फ़ायदा ये होगा कि आपके पास सेव हो जाएगी, तो वो चीज़ें फिर आपको याद करना, उनको रिवाइज करना, ये ईजी रहेगा। तो आज चलते हैं वुजू तोड़ने वाली चीज़ों के बारे में और देखते हैं कि आपके सामने क्या क्या बातें बयान की जा रही हैं। जी गुफरान भाई,
प्यारे बच्चों, आज हम सीख रहे हैं वुजू को तोड़ने वाली चीजों के बारे में। तो उनमें सबसे पहले मैं आपको बताऊंगा, जख्म से खून बहना।
जख्म से
खून बहना,
तो इसको थोड़ा सा समझाएं, जख्म से खून बहना क्या है और इससे वुजू किन सूरतों में टूटता है, किन सूरतों में नहीं टूटता।
जैसे कि आपको यहाँ पर जख्म लग गया, अगर वो खून बह रहा है तो उस सूरत में भी आपका वो वुजू टूट जाएगा।
यानी जख्म लगने से खून बह जाए, जख्म लगकर खून बह जाए, तो इस सूरत में क्या होता है,
वुजू
क्या होता है, वुजू टूट जाता है। मिलकर बोलेंगे, क्या होता है,
वुजू टूट जाता है।
जी हाँ, वुजू टूट जाता है, वजू नहीं है, लफ्ज क्या है,
वुजू,
वुजू, विजू नहीं है, विजू भी नहीं है, वजू भी नहीं है, क्या है,
वुजू,
वुजू है। तो अगर जख्म से खून बह जाए तो उससे क्या होगा, वुजू टूट जाएगा।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु।
मेरा नाम मोहम्मद फाद अत्तारी है।
जी फाद भाई,
मेरा आपसे ये सवाल है कि जख्म से खून बहा नहीं सिर्फ उभरा है, क्या इससे वजू टूट सकता है?
नहीं, इससे वजू नहीं टूटेगा, खून बहना जरूरी है, अगर खून ना बहा तो वजू नहीं टूटेगा।
यानी अगर उभर गया ना खून, जख्म बाज़ वक़्त लगता है ना, तो जख्म से खून बहने लगता है, अगर अपनी जगह छोड़ दी उसने, ढल गया, बह गया, तब तो वजू टूट जाएगा, ठीक है। और अगर अपनी जगह छोड़ी रही, बाजू का छोटी सी सुई लग जाती है थोड़ी सी, या थोड़ा सा कट लग गया मामूली सा, तो उससे ना खून बाहर की तरफ थोड़ा सा निकल आता, लेकिन वो गिरता नहीं यानी बहता नहीं, तो उस सूरत में उससे वजू नहीं टूटेगा। हाँ, अगर खून बहना शुरू हो गया तो अब वजू टूट जाएगा। जैसे बाजू का तो आपने देखा होगा, गिर जाते हैं कहीं से बाइक से या चलते चलते गिर जाते हैं, तो घुटनों पर खराशें आ जाती हैं, हाथों पर भी खराशें आ जाती हैं बाज़ औक़ात, है ना, या कोहनी पर खराशें आ जाती हैं। अब खून वो खाल उधर जाती है ऊपर से, और उसमें खून की आपको जो ना वो असरात नज़र आते हैं, लेकिन वो बह नहीं रहा होता है ना, गिर नहीं रहा होता, बह नहीं रहा होता है, तो इससे वजू नहीं टूटता। उससे बाज़ औक़ात कपड़े भी आपके खून वाले हो जाते हैं, लेकिन बहने की मिकदार में अगर नहीं है तो उससे वजू नहीं टूटेगा, ठीक है।
अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू।
मेरा नाम उस्मान रजात तारी है।
जी उस्मान भाई,
मेरा आपसे ये सवाल है, जो खून बह जाए वो नापाक भी होता है?
जी, जो खून बहा है वो नापाक भी है, उससे वजू भी टूट जाएगा। अगर वो कपड़ों पर लगा है तो कपड़े भी नापाक हो जाएंगे, अगर वो जिस्म पर लगा है तो जिस्म भी नापाक हो जाएगा, और जिस चीज़ पर लगा है वो चीज़ भी नापाक हो जाएगी।
हाँ, ये मसला ध्यान रखना चाहिए प्यारे बच्चों, कि बहता खून जो है ना वो नापाक होता है। जैसे आपने देखा होगा जब जानवर को ज़बह करते हैं, बकरी को काटते हैं, मुर्गी को काटते हैं, तो खून निकलता है ना। ऊँट को भी ज़बह होते हुए देखा होगा आप लोगों ने वीडियोज़ वगैरह के अंदर, वो जो खून निकलता है ना काटते वक्त बहरा होता है, वो नापाक होता है, ठीक है। लोग उसकी केयर नहीं कर रहे हैं, कपड़ों पर भी लग रहा है, बर्तन है, छुरियां हैं, जूते हैं, उन चीज़ों पर भी वो खून के छींटे आ रहे होते हैं, ठीक है ना। तो अब इसके बावजूद उसकी केयर नहीं करते, हालांकि वो तो पेशाब की तरह नापाक है, ठीक है। तो इसीलिए उससे इसी तरह से बचना ज़रूरी है जैसे पेशाब से बचते हैं, है ना। तो इसीलिए वो नापाक होता है, लेकिन जो खून बहा नहीं है बल्कि सिर्फ उभरा है वो नापाक नहीं, क्योंकि वो तो वुजू को भी नहीं तोड़ता ना भाई, वो तो वुजू को भी नहीं तोड़ता है। जो वुजू को तोड़ेगा वो नापाक होगा, जो वुजू को तोड़ेगा नहीं वो नापाक भी नहीं होगा, ठीक है ना, ये जहन में रखिए। तो वो जो बहता खून होता है ना वो नापाक होता है, इसीलिए अगर बह जाए तो इस बात का ध्यान रखें। कुछ लोग पता है क्या करते हैं, उसको रुमाल से लेकर साफ कर लिया, टिश्यू से लेकर साफ कर दिया, ज़्यादा केयर नहीं की उसकी। अब वो जहाँ जहाँ लगाए ना उस जगह को तो उसने नापाक कर दिया है, अब उसको सही तरह से पाक करना ज़रूरी है, पानी से धोकर क्लीन करें बिल्कुल, और जो तरीका कार है उसके मुताबिक उसको पाक करें। तो उसको अच्छी तरह से पाक करना ज़रूरी है, ठीक है ना। सिर्फ टिश्यू से साफ कर लिया तो वो नापाक जगह पाक नहीं होगी। यूं ही कपड़ों पर भी उसके धब्बे लग गए, अगर भाई जख्म बहरा था, जख्म से खून बहरा था और कपड़ों पर भी नापाक ही लग गई, तो अब उसको पहले पाक करना ज़रूरी है। अगर डायरेक्टली आप इसको किसी पानी में, बाल्टी में और कपड़ों के साथ डाल दोगे, उन चीज़ों को भी ये नापाक कर सकता है, ठीक है। तो इसमें बहुत ज़्यादा एहतियात करने की ज़रूरत होती है प्यारे बच्चों। अगर हमने एहतियात नहीं की तो हमारे कपड़े भी नापाक हो सकते हैं, हो सकता है हमारी नमाज ही ना, तो इस तरह की सूरतें भी बन जाएंगी कि हमारी नमाज ही नहीं होगी सही, हमारे घरों में और कपड़े होंगे वो भी नापाक हो सकते हैं। तो इसीलिए इस बात का ध्यान रखना ज़रूरी है। तो ये मसला हमें आज पता चला कि ज़ख्म से खून बहने से भी क्या होता है,
वुजू टूट जाता है।
शाबाश, वुजू टूट जाता है। जी नेक्स्ट।
फिर दूसरी बात यह है कि इंजेक्शन लगवाने से भी वजू टूट जाता है।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा नाम अली रजा अत्तारी है।
जी अली रजा।
मेरा आपसे सवाल यह है, हम किसी भी तरह का इंजेक्शन लगवाएं तो वजू टूट जाता है?
इसकी थोड़ी तफसील है, इंशाल्लाह हम सुनते हैं। जी हुजूर, इसकी थोड़ी सी तफसील समझाएं।
हाँ, इसकी तफसील तो वाकई में समझानी पड़ेगी गुफरान, वो इसलिए कि हर इंजेक्शन लगाने से बेटा वजू नहीं टूटता, ठीक है। किसी सूरत में टूट जाता है और किसी सूरत में नहीं टूटता। देखिए, एक तो इंजेक्शन लगता है गोश्त में और एक लगता है नस में, ठीक है? देखा है इंजेक्शन गुफरान, कभी गोश्त में यहाँ पर लगता है, कभी यहाँ पर नस में लगता है ना? तो दोनों में थोड़ा सा फर्क है। अगर गोश्त में इंजेक्शन लगा ना, यहाँ पर, यहाँ गोश्त में इंजेक्शन डालते हैं ना भाई, अगर गोश्त में इंजेक्शन लगा है तो इस सूरत में अगर ब्लड निकल आया है तो वो तो वुजू को तोड़ देगा। अगर ब्लड निकल आया है, ब्लडिंग हो गई है और बहने की मिकदार में निकल आया है तो इस सूरत में तो इससे वुजू टूट जाएगा। अगर ब्लड नहीं निकला या बहने की मिकदार में नहीं निकला तो इससे वुजू नहीं टूटेगा, ठीक है? फर्स्ट, पहली सूरत तो ये। अच्छा, दूसरी सूरत गुफरान ये है कि अगर वो नस के अंदर लगाए ना इंजेक्शन, तो इसमें थोड़ा सा ये होता है कि पहले जब सुई डालते हैं ना उसमें, तो थोड़ा सा उसको पहले खींचते हैं, उससे क्या होता है कि ब्लड उससे बाहर निकल आता है, इंजेक्शन में आ जाता है, फिर दोबारा जब पुश करते हैं तो वो सारा इंजेक्शन जो है ब्लड के साथ ही इंसान की बॉडी में दाखिल हो जाता है, समझ रहे हैं? तो ये कब होता है? जबकि नस में लगाया जा रहा होता, क्योंकि जब रग में लगाएंगे ना नस में, तो वो फौरन जो है वो थोड़ा सा शक करेंगे तो बाहर आ जाता है ब्लड। गोश्त में ऐसा डायरेक्ट नहीं होता है, लेकिन बाहर नस में ऐसा होता है। तो चूंकि ब्लड निकल आया, ब्लड निकलने से क्या होता है, वुजू टूट जाता है, लिहाजा इस सूरत में भी वुजू टूट जाएगा, ठीक है? और बाजू का ड्रिप लगती है, तो ड्रिप भी जब आपकी नस में दाखिल करते हैं उसकी सुई को, तो उसमें से भी ब्लड आ रहा होता है और वो बहने की मिकदार में होता है तकरीबन, इस वजह से भी वुजू टूट जाता है, ठीक है प्यारे बच्चों? तो गोश्त में लगा और अगर ब्लड नहीं निकला है तो वुजू नहीं टूटेगा, बहने की मिकदार में नहीं निकला तो वुजू नहीं टूटेगा, और रग में इंजेक्शन लगाया और उसका तरीका यही होता है कि थोड़ा सा खींचते हैं इसके बाद लगाते हैं, सूरत में वुजू टूट जाएगा, ठीक है? अगर बहने की मिकदार में तकरीबन ज़ाहरी तौर पर निकल ही आता है, और इसी तरह से ड्रिप लगवाते हैं तो उस सूरत में भी यही वाला हुक्म, ठीक है प्यारे बच्चों? तो ये बात जहन में रखें। तो आम तौर पर सूरत ये पाई जाती है कि इंजेक्शन की हालत में वुजू टूट जाता है, ठीक है? और अगर ब्लड निकला ही नहीं है तो फिर जाहिर है वो हुक्म आपको मालूम है कि ब्लड ना निकलने से वुजू नहीं टूटता है।
और फिर है दुखती आंख से पानी बहना।
दुखती आंख से पानी बहना, व्हाट इज दिस?
यानी अगर आंख दुख रही है, उसमें से पानी निकल रहा है, तो भी वुजू टूट जाएगा।
ये बाज़ोकत होता है ना, आंख में बहुत दर्द हो रहा होता है ना, अब बहुत दर्द होता है ना, उसमें से पानी, आंसू निकल रहे होते हैं, होता है ना ऐसा? वो जो पानी निकल रहा होता है ना, आंख में जख्म है, आंख में तकलीफ है, और उससे जो पानी निकल रहा है, वो पानी जो है वो वुजू को तोड़ देता है। अगर आंख से बाहर निकला है, आउट हो गया, अगर आपकी आंख के अंदर ही है तब तो वुजू से नहीं टूटेगा, लेकिन वो आपकी आंख से आउट हो गया, बाहर आ गया, तो सूरत में क्या होगा?
वुजू टूट जाएगा।
वुजू टूट जाएगा, जी हाँ, इस बात का ध्यान रखना जरूरी है। और जिस तरह से उसे आपने सवाल पूछा था ना ब्लड के बारे में, वो खून नापाक होता है नहीं होता आपने पूछा था ना, तो इसमें भी यही है, वो जो पानी निकल रहा है ना आंख से, दुखती आंख से, वो भी नापाक होता है। अब जनाब, बच्चों को देखा है कि आस्तीन से साफ कर रहे हैं नमाज पढ़ लें, या दामन से साफ कर रहे हैं नमाज पढ़ लें, या रुमाल से साफ किया, रुमाल को दोबारा जेब में रख लिया, तो शुरू तो नमाज के भी मसाइल हो जाएंगे। अगर आपके कपड़े नापाक हो गए, है ना, एक तो वुजू टूट गया और फिर कपड़े भी नापाक हो जाएंगे, तो ये बहुत मुश्किलात वाली सूरत हो जाती। तो अब इस सूरत में अगर किसी को इस तरह का मर्ज हो जाए, बीमारी हो जाए, तकलीफ में आ जाए, तो फिर बहुत एहतियात ज़रूरी होती है। रुमाल या टिश्यू रखें और उसको साफ करते रहें, ठीक है, लेकिन उसको जेब में रख कर नमाज ना पढ़ें, यूं ही अलग रख दें, फिर अच्छी तरह से मुंह को धोएं, जिसकी वजह से आपके कपड़े भी नापाक ना हो, गंदे ना हो, और फिर आप पाकी के साथ नमाज पढ़ सकें। बात समझ में आ रही है, ठीक है? तो प्यारे बच्चों, इस बात का भी ध्यान रखें। तो ये जो आपको इन्होंने सिखाया, दुखती आंख से पानी बहना, इससे भी क्या होता है, वुजू
टूट जाता है।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام عبید رضا اتاری ہے.
جی عبید بھائی.
غفران بھائی میرا آپ سے یہ سوال ہے، اگر گوشت کی دکان میں جاتے ہیں تو گوشت لیتے ہیں تو وہ نوٹیں دیتے ہیں، ان میں خون لگا ہوا ہوتا ہے، وہ جیب میں رکھیں تو اس سے نماز ہو جاتی ہے؟
جی یہ تو تھوڑا مشکل سوال ہے، آئیے ہم کچھ معلومات لے دیں. جی حضور اس کے بارے میں کچھ بتائیں.
ہاں یہ تو ہے غفران، ہے مشکل تو ہے. آپ دیکھیں وہ یہ پوچھ رہے ہیں کہ بھائی آپ گوشت والے کے پاس گئے، گوشت فروش کے پاس، پھر اس کے بعد جو ہے اب اس نے آپ کو نوٹ دیے، اس پہ خون لگا ہوا ہے، اس کو رکھ کر نماز ہوگی نہیں ہوگی؟ سوال تو مشکل پوچھ لیا ہے انہوں نے. پیارے بچوں اس کی وضاحت یہ ہے کہ میں نے کہا نا کہ بہتا خون ناپاک ہوتا ہے، ٹھیک ہے. اچھا وہ جو عام طور پر وہ ظاہر جانور کو کاٹتے ہوئے تھوڑی بلڈ لگایا ہوگا کہ جو بہتا خون نکل رہا تھا، بلکہ وہ عام طور پر وہ والا بلڈ ہوتا ہے جو گوشت میں سے ٹپکتا ہے. گوشت میں سے ٹپک رہا ہوتا ہے وہ والا بلڈ ہوتا ہے. تو وہ جو گوشت میں ٹپک رہا ہے نا، جیسے آپ نے دیکھا ہوگا بکر عید پر بھی گوشت دینے کے لیے جاتے ہیں یا کوئی لے کر آتا ہے تو اس میں سے بلڈ نکل رہا ہوتا ہے نا، وہ جو گوشت میں سے بلڈ نکلتا ہے نا وہ ناپاک نہیں ہوتا. گوشت میں سے جو بلڈ ٹپکتا ہے وہ ناپاک نہیں ہوتا ہے. تو اب جو آپ گوشت لے کر آ رہے ہیں، وہ جو گوشت بیچنے والا ہے، اور اس گوشت میں سے اگر بلڈ لگ گیا ہے اس کے نوٹ پر، تب تو، یا اس کے ہاتھ بلڈ والے ہیں عام طور پر، چونکہ گوشت کاٹ رہے ہوتے ہیں نا تو ہاتھ پہ بلڈ لگا ہوا ہوتا ہے، تو وہ بھی اس نے نوٹ اٹھا کر دیا، نوٹ پر بلڈ لگ گیا، آپ کو دے دیا انہوں نے، لیکن وہ جو بلڈ ہے نا جو گوشت کا ہے وہ ناپاک نہیں. وہ جو ذبح کرتے وقت بہ رہا تھا نا وہ ناپاک ہوتا. اگر وہ والا بلڈ لگا ہے جو ذبح کرتے ہوئے بلڈ تھا، تب تو ظاہر ہے ناپاک تھا وہ. اب اس کو آپ جیب میں رکھ کر نماز نہیں پڑھ سکتے ہے نا. لیکن عام طور پر یہ صورت بنتی ہے، وہ جو بلڈ ہوتا ہے وہ گوشت کا ہوتا ہے، کاٹتے وقت جو بلڈ نکلا تھا وہ والا نہیں ہوتا، ٹھیک ہے. تو اگر ویسا نہیں ہے، گوشت کا ہے، اور اگر آپ اس کو جیب میں رکھ کر نماز پڑھ لیتے ہو تو اٹس اوکے، نماز آپ کی ہو جائے، ٹھیک ہے. تو اب آپ کو انہوں نے بتایا دکھتی آنکھ سے پانی بہنا، آگے چلتے ہیں. جی غفران بھائی.
اس کے بعد ہے منہ بھر کے.
یہ کیا ہے؟
یعنی اگر آپ نے منہ بھر الٹی کر دی تو بھی آپ کا وضو ٹوٹ جائے.
ہاں منہ بھر الٹی کر دی تو وضو ٹوٹ جائے گا.
غفران بھائی میرا آپ سے یہ سوال ہے، منہ بھر کے کیا ہوتی ہے؟
منہ بھر کے کیا ہوتی ہے بھائی بتائیے؟
منہ بھر کے یہ ہوتی ہے کہ منہ بھر الٹی، اگر وہ کنٹرول میں نہ ہو اس کو مشکل سے روکیں، اگر نہ روکیں تو باہر نکل جائے تو وضو ٹوٹ جائے گا، وہ الٹی سے وضو ٹوٹ جائے گا.
تو یہ منہ بھر کے کہلاتی، یعنی جس کو بتکلف روکنا پڑے. وہ تو نا اچانک الٹی ہو، اچانک منہ اتنا بھر گیا وہ فوراً باہر آ گئی ہے نا، کور ہی نہیں ہو پا رہا ہے. جب تک آپ منہ پر ہاتھ نہیں رکھو گے تو وہ کور ہی نہیں ہوگی ہے نا، یہ منہ بھر کے کہلاتی. تو یہ بھی ناپاک ہے، اس سے بھی وضو ٹوٹ جاتا ہے. اس میں بھی احتیاطی برتتے ہیں، رومال سے کپڑے سے منہ پونچھ لیا، ٹھیک ہے، وہ تو ناپاک ہے، آپ کے کپڑوں کو بھی ناپاک کر رہی ہے، تو اس کا دھیان رکھنا بھی ضروری ہے، ٹھیک ہے. جی
اس کے بعد ہے نماز میں کہا کہا لگانا.
نماز میں کہا کہا لگانا، آپ نے تلفظ بھی ادا کیا کہا کہا، ورنہ تو اس کو کہکا کہتے ہیں، کہکا. تو اصل درست تلفظ پیارے بچے یہی ہے، کیا کرنا؟ کہا کہا لگانا. کیا کرنا؟ کہا کہا. سمجھتے ہیں کسے کہتے ہیں؟ کسے کہتے ہیں؟
زور
زور، اتنا زور سے ہنسنا کہ دوسروں کے کانوں میں جائے.
ہاں اتنا، اتنی آواز سے ہنسنا کہ اس کی آواز دوسروں تک پہنچ جائے، اس کو کہا کہا لگانا کہتے ہیں. تو نماز میں اگر کہا کہا لگایا تو وضو بھی ٹوٹ جائے گا اور نماز بھی
ٹوٹ
جائے گی. آگے
اس کے بعد ہے تھوک میں خون آنا، یعنی اگر تھوک ہے اس میں خون آیا تو بھی وضو ٹوٹ جائے گا.
یعنی منہ میں بعض اوقات خون نکل آتا ہے نا، تو اب اس کا پتہ کیسے چلے گا؟ آپ تھوکتے ہیں اور اس میں خون غالب ہے، خون زیادہ ہے اور تھوک کم ہے، تو وضو ٹوٹ جائے گا.
جیسے دانت ٹوٹا،
جیسے دانت ٹوٹ گیا، اب بلڈ آ گیا نا منہ کے اندر، تو اب وضو ہے تو وضو توڑنے والی صورت ہے یا نہیں ہے؟ تو آپ تھوکیں گے نا، اگر تھوک ریڈ ہو رہا ہے، لال کلر کی طرف، ریڈ کلر کی طرف مائل ہے تھوک، تو صورت میں تو وضو ٹوٹ جائے گا، ٹھیک ہے نا؟ اور اگر ریڈ نہیں ہے بلکہ یلو کلر کا ہے، زرد کلر کا ہے تھوک، تو اس سے وضو
نہیں ٹوٹے گا،
ٹھیک ہے جی؟ آگے
اس کے بعد ہے غفلت والی نیند، یعنی غفلت کی نیند سونا، اس کا مطلب ہے انسان اپنے ہوش و حواس میں نہ رہے۔
تو پیارے بچے اس کی تھوڑی سی تفصیل ہے، غفلت والی نیند کی تھوڑی سی تفصیل ہے، وہ یہ ہے کہ دیکھیں ایک تو ہوتا ہے نیند سونا، ٹھیک ہے، اور ایک ہوتا ہے غفلت والی نیند کے ساتھ سونا۔ پھر یہ تو صرف ایک تھوڑی سی ہیڈنگ لگا دی گئی ہے نا، اس میں بہت ڈیٹیل ہے، وہ کس حیط پر، کس پوزیشن پر سویا ہے، کس پوزیشن پر سونے سے وضو ٹوٹتا ہے، کس پوزیشن پر سونے سے وضو نہیں ٹوٹتا ہے، اس کی بہت زیادہ ڈیٹیل ہے۔ ایک بات تو یہ ہے کہ وہ غفلت کے ساتھ سو رہا ہے، یعنی کہ ایک تو ہوتا ہے نا جھونکے آ رہے ہیں، جھونکے آ رہے ہیں، جھونکے آنے سے وضو نہیں ٹوٹتا، جیسے آپ پڑھ رہے ہیں نا، اسٹڈی کر رہے ہیں، اسٹڈی کے دوران اب آپ کو جھونکے آ رہے ہیں، پڑھ بھی رہے ہیں، پھر پڑھ رہے ہیں، پھر نیند آ رہی ہے، پھر پڑھ رہے ہیں، پھر نیند آ رہی ہے۔ بعض اوقات نماز میں بھی ہو رہا ہوتا ہے ایسا، جھٹکے لگ رہے ہوتے ہیں، تراویح میں زیادہ ہوتا ہے، ہوتا ہے نا، تراویح پڑھ رہے ہیں، اب تراویح میں جناب کب ختم ہوگی، تو وہ جھٹکے لگ رہے ہوتے ہیں، بعض اوقات دوسرے نمازیوں کو بھی دھکے دے رہے ہوتے ہیں، ہم گر رہے ہوتے ہیں اس کے اوپر۔ تو یہ جو جھونکے آ رہے ہیں نا، تو جھونکے آنے سے وضو نہیں ٹوٹے گا، ٹھیک ہے؟ ہاں اگر آپ بالکل ایسے سو گئے کہ کوئی باتیں بھی کر رہا ہے نا، آپ کو نہیں معلوم کیا باتیں ہو رہی ہیں، کوئی آپ کو بلا رہا ہے، آپ کو ہوش ہی نہیں ہے، خراٹے لے رہے ہیں، خراٹے بھی لیتے ہیں نا، جب گہری نیند ہوتی ہے تو خراٹے بھی لیتے ہیں، تو خراٹے لے رہے ہیں، تو خراٹے لینے سے بھی وضو، خراٹے لینے والی نیند جو نا غفلت والی نیند کہلاتی ہے، ٹھیک ہے؟ تو خراٹے لیے کسی نے غفلت والی نیند کے ساتھ سو گیا، تو اس صورت میں وضو ٹوٹے گا، لیکن شرط یہ ہے کہ وہ جو ہے اس طرح بیٹھا ہوا نہ ہو، ٹھیک ہے؟ یعنی اس کو یوں کہتے ہیں، اس کی سرین جمی ہوئی نہ ہو۔ اب یہ تھوڑا سمجھانا پڑے گا، سرین جمی ہوئی نہ ہو، انسان کے جو بیٹھنے کا مقام ہے نا، جس کے اوپر وہ بیٹھتا ہے، جیسے آپ لوگ بیٹھے ہوئے ہیں، اپنے بیٹھنے کے جس مقام پر بیٹھے ہوئے ہیں، اس کو سرین کہتے ہیں، ٹھیک ہے؟ تو اگر آپ کی وہ سرین اٹھی ہوئی ہے اور آپ غافل ہونے والی نیند کس طرح سو گئے ہیں، تب تو وضو ٹوٹ جائے گا، اور اگر آپ کی سرین اٹھی ہوئی ہے لیکن نیند غفلت والی نہیں ہے، تو وضو نہیں ٹوٹے گا، اور اگر سرین جمی ہوئی ہے اور غفلت والی نیند کوئی سو جاتا ہے، تب بھی وضو نہیں ٹوٹے گا۔ تو دو صورتیں، ایک تو غفلت والی نیند ہو اور دوسرا سرین اٹھی ہوئی ہو، تو وضو ٹوٹے گا ورنہ نہیں ٹوٹے گا۔ جیسے ابھی آپ سب بیٹھے ہوئے نا، تو صورت میں سرین جمی ہوئی ہے، اب اگر کوئی سو جاتا ہے بالکل گہری نیند، خراٹے بھی لے رہا ہے کرسی پر بیٹھے بیٹھے، تو اس کا وضو نہیں ٹوٹے گا، وضو
نہیں ٹوٹے گا۔
کیوں نہیں ٹوٹے گا؟ اس لیے نہیں ٹوٹے گا کہ سرین آپ کی جمی ہوئی ہے، سرین اٹھی ہوئی نہیں۔ اگر سرین بھی اٹھی ہوئی ہوتی تو صورت میں، جس طرح بس میں بیٹھتے ہیں یا کار میں بیٹھتے ہیں، گاڑی میں بیٹھتے ہیں، ہے نا، سرین جمی ہوئی ہوتی ہے، اب اگر آپ سو بھی گئے، اس سے بھی وضو نہیں ٹوٹے گا۔ ہاں لیٹے لیٹے کوئی اگر سو جاتا ہے، لیٹے لیٹے سو جاتا ہے، تو اس صورت میں اس کا وضو ٹوٹ جائے گا، کیونکہ سرین اٹھی ہوئی ہوتی ہے اور وہ غفلت والی نیند سو رہا ہوتا ہے، ٹھیک ہے؟ تو اس بات کا بھی دھیان رکھنا ضروری ہے کہ غفلت والی نیند ہو، سرین اٹھی ہوئی ہو، تو اس صورت میں وضو ٹوٹ جاتا ہے، اگر ان میں سے کوئی صورت نہ ہو تو وضو نہیں ٹوٹتا ہے۔ اگر کوئی کھڑے کھڑے سو گیا، جیسے نماز پڑھ لیں اور کھڑے کھڑے سو گیا، تو اس صورت میں وضو ٹوٹے گا نہیں ٹوٹے گا، بتائیں؟ کیوں؟
اسی لیے کہ وہ غفلت والی نیند نہیں۔
ہاں بھائی، غفلت والی نیند ہوتی نا، گر جاتا ہو، کھڑا ہی نہ رہ پاتا، اس کا کھڑا رہنا جو ہے نا، اس بات کو وہ کر رہا ہے کہ ثابت کر رہا ہے کہ اس کا جو وضو, اس کی جو نیند ہے وہ غفلت والی نیند نہیں ہے. اسی طرح سے رکوع کی حالت میں ہے اور سو گیا, اس سے بھی
نہیں ٹوٹے گا,
نہیں ٹوٹے گا. بعض لوگوں کی نیند بہت گہری ہوتی ہے نا, رکوع میں سو گئے, کافی دیر بعد خیال آ رہے میں تو نماز میں پھر کھڑے ہو جاتے ہیں. تو اب اتنی گہری, یا بعض لوگوں کو دیکھا ہے بس میں کھڑے ہوتے ہیں, سفر کر رہے ہوتے ہیں اور کھڑے کھڑے ان کو نیند کے جھونکے آ رہے ہیں, ہے نا, ہاتھ بھی چھوٹ جاتا ہے بعض اوقات, گرتے نہیں ہیں لیکن. تو اس صورت میں چونکہ وہ غفلت والی نیند نہیں ہے نا, تو وضو نہیں ٹوٹے گا,
سجدے میں ٹوٹ جائے گا.
اچھا, سجدے والی جو صورت آپ نے پوچھی نا غفران, اس میں تھوڑی تفصیل یوں ہے, ایک تو نا سنت کے مطابق سجدہ کرتے ہیں, سنت کے مطابق سجدہ کرتے ہیں, ہاتھ اٹھے ہوئے ہیں یوں, ٹانگیں بھی بالکل اسٹیٹ ہیں, جس طرح آدمی سجدہ کرتے ہیں. اگر وہ یوں ہی اسی حالت میں ہے تب تو وضو نہیں ٹوٹے گا, لیکن وہ سجدے کی حالت میں سویا اور اس کے بعد وہ اس حالت میں چلا گیا جیسے عورتیں سجدہ کرتی ہیں, بالکل ہاتھ اس کے گھٹنوں سے مل گئے, پیٹ سے پیٹ جو ہے وہ بالکل رانوں سے لگ گیا اور بالکل وہ عورتوں کی طرح سے زمین سے اگر چپک گیا تو اب یہ غفلت والی نیند ہو گئی, ٹھیک ہے. اس صورت میں وضو ٹوٹ جائے گا, نماز بھی ٹوٹ جائے گی اور دوبارہ سے جا کر اس کو پھر وضو کرنا پڑے, ٹھیک ہے. تو پیارے پیارے بچوں, یہ تھے وہ مسائل جن سے وضو ٹوٹ جاتا ہے, جن کو مفسدات وضو بھی کہا جاتا ہے. اور آپ کو انہوں نے آج مستعمل پانی کا مسئلہ بھی بتانا تھا, لیکن چونکہ ہمارے سلسلے کا جو وقت ہے وہ اختتام کی طرف جا رہا ہے, اللہ نے چاہا تو انشاءاللہ نیکسٹ ایپیسوڈ میں آپ کو مستعمل پانی کا مسئلہ بھی سمجھانے کی کوشش کریں گے.
پیارے پیارے بچوں اور مدنی چینل کے ناظرین, یہ تھا ہمارا پروگرام آئے نماز سیکھیں, ہم نے جس میں سیکھی وضو توڑنے والی چیزیں. اللہ پاک سے دعا ہے ہمیں ان باتوں کو یاد رکھنے اور ان پر عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ نبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم. صلوا على الحبيب
صلى الله تعالى على محمد صلى الله تعالى عليه وسلم.
سے دل بائے گی تم کو جنت نماز.